آیت 32 میں نجلی ذالکا، اسی طرح کتبنا علی بنی اسرائیل، ہم نے فرض کیا بنی اسرائیل پر، یعنی لکھ دیا، مقرر کر دیا، کیا؟ انہ من قتل نفسا بغیر نفس، نمبر ون لکھ لیجئے اس کے اوپر، کہ جب بھی کوئی نفس کسی نفس کو قتل کرے گا بغیر کسی کے قتل کے، مراد یہ ہے کہ بے گناہ قتل کرے گا، یہاں بے گناہ قتل کی بات ہے، پہلی صورت، یعنی بنی اسرائیل کی تاریخ قرآن میں، یا بنی اسرائیل کی تورات میں کیا، سوری، بنی اسرائیل کی شریعت میں حکم کیا تھا کہ جب کوئی شخص کسی کو بے گناہ قتل کر دے، یا دوسری صورت، او فساد ان فی الارض، یا زمین میں فساد برپا کرنے کے لیے قتل کرے، تو یہ اتنا برا گناہ ہے، اتنا بڑا گناہ ہے کہ فکأنما قتل الناس جمیعا، گویا کہ اس نے سارے ہی لوگوں کو مار دیا، پوری انسانیت کو اس نے مار دیا، یہ کیسے؟ اس لیے کہ یہاں اس بات کا خلاصہ پہلے کر لیتے ہیں کہ بنی اسرائیل کی شریعت میں آج ہمارے دین کی طرح قتل کے بدلے میں دوسرے کا قتل حکم تھا، اس کا جو کسی کو ایک کو قتل کرے گا یہ اتنا بڑا گناہ ہے کہ گویا کہ اس نے ساری دنیا کے لوگوں کو قتل کر دیا، کیوں؟ ابھی بات کی نا ٹرینڈز کی، ایک نے قتل کر کے قتل کا ٹرینڈ کھول دیا، جیسے قابیل نے قتل کا ٹرینڈ بنا دیا، جیسے آپ دیکھیے گرہ کھلتی ہے نا تو تسبیح کے سارے دانے نیچے گر جاتے ہیں، ایک چھجک ہوتی ہے، ایک وجہ اس کی یہ سمجھ آتی، دوسرا سارے لوگوں کو قتل کیا کیسے، کہ ایک قتل دوسرے قتل کا راستہ کھولتا ہے، بعض دفعہ لوگ کسی ایک کو قتل کرتے ہیں، پھر جس نے ان کو دیکھا ہوتا ہے یہ کام کرتے ہوئے اس کو بھی قتل کر دیتے ہیں تاکہ اس قتل کی کوئی گواہی دینے والا نہ بن جائے، تو کہا کہ اتنا بڑا یہ گناہ لگا کہ اس پہ قتل کرنے کے جواب میں دوسروں کو بھی قتل کرنے کا حکم دیا گیا، یعنی جس نے ایک کو کیا اس نے سب کو کر دیا، اور اس کے برعکس ومن احیاہا، اور جس نے کسی ایک کو قتل ناحق سے بچا لیا، اب زندہ کرنے سے مراد وہ نہیں ہے کہ مردوں کو زندہ کرنا، یعنی یہ لوگ اس کو مار رہے تھے اور اس نے جا کے اس کو بچا لیا، تو فکأنما احیا الناس جمیعا، تو گویا کہ اس نے سب لوگوں کی زندگی بچا لی۔ یہاں سے تھوڑی سی ہم بات کرتے ہیں کہ یہ کیسے ہوتا ہے کہ کسی کو، ایک انسان کو قتل کرنا سب کو قتل کرنا، جب آپ کسی ایک بندے کو ایک کام کی اجازت دے دیتے ہیں اور خاموش رہتے ہیں تو آپ دیکھیں گے اگلے دن وہی کام دو لوگ کر رہے ہوں گے، پھر آپ دو کو روکنا نہ چاہیں تو آپ دیکھیں گے ایک ہفتے کے بعد 80% لوگ وہ کام کر رہے ہوں گے، اور ہر بندہ یہ کہے گا دوسرے کو نہیں روکا تو میں کیوں رکوں، اس کو نہیں کہا تو مجھے کیوں کہہ رہے ہیں، اس طرح ڈس آرگنائزیشن پیدا ہو جاتی ہے کہ لوگ سارے کے سارے کاموں میں گڑبڑے پیدا کر دیتے ہیں۔ اللہ تعالیٰ نے بتا دیا کہ بغیر کسی دوسرے کے قتل کے کوئی کسی کے قتل کا ارادہ بھی نہ کرے، اسلام میں ایسی چیزوں کو بالکل پسند نہیں کیا جاتا۔ زندگی بچانے کے بارے میں بھی آپ دیکھیے کہ آج مثال ہے کہ میڈیکل لائن ہے، ڈاکٹر بننا کتنا معروف ہے نا ہمارے دور میں، اب تو کم ہو گیا، پاکستان میں اس سے زیادہ تھا پہلے، آج سے 10 سال پہلے ہر بچے سے یہی پوچھتے تھے بڑے ہو کے کیا بنو گے، اور وہ کہتا تھا میں ڈاکٹر بنوں گا۔ چلیے ہم اس کو بھی دیکھ لیتے ہیں، ڈاکٹر بننا ایک پروفیشن ہے، آپ ذرا دوسری طرف اس کو دین کے اینگل سے تو دیکھیں، آپ ایک بندے کی موت کو دور کرنے کی کوشش میں ہیں، بیماری سے دور کرتے ہیں، عام حالات میں عام چیز ہے، اور آپ اس کو اس رنگ پہ لیجیے کہ ایک بندہ مومن ہے، نیکی کرتا ہے، نمازیں پڑھتا ہے، روزے رکھتا ہے، بیمار ہو گیا، آپ نے اس کا علاج کیا، آپ کے علاج سے وہ بچ گیا، تو کیا اس کی اگلی زندگی کی نیکیوں میں آپ شامل ہوئے کہ نہ ہوئے؟ اسلام کیسا پرسیپشن دیتا ہے؟ اسلام زندگی کا ایک بالکل نیا سنیریو دیتا ہے کہ آپ ڈاکٹر ہیں تو خوشی منائیں اس بات پہ کہ اللہ نے آپ کو کسی دوسرے انسان کی نیکیوں میں حصہ دار کیا۔ اب آپ کے ذہن میں سوال ایک فوراً آیا ہوگا کہ اچھا اگر ہم کبھی ڈاکٹر بنیں یا جو ڈاکٹرز ہیں کیا وہ صرف نیک لوگوں کا علاج کریں، بروں کا نہ کریں، نان مسلمز کا نہ کریں؟ آتا ہے یہ جو سوال ذہن میں، تو اس وقت کیا پھر ان کا علاج نہ کریں، ہم نے صرف جی نیک لوگوں کا کرنا ہے بروں کا نہیں کرنا؟ تو ایسا نہیں ہے، دیکھیے جان کی اپنی قیمت ہے، اس کے کام کرنا اور نیکیاں بدیاں بعد کی بات ہے، ہاں کسی برے انسان کا علاج کرے نا انسان ایز اے میڈیکل یعنی اپنے آپ کو سمجھے کہ پریکٹس کرتے ہوئے، تو اس وقت یہ نیت کرے کہ اللہ ابھی تک کی تو اس کی زندگی غفلت میں ہے، یہ کفر میں، یہ جہالت میں. میں اس کا علاج اس نیت سے کر رہی ہوں کہ اس کو توبہ کی مہلت ہے، اس کو اگلی زندگی میں اسلام دے دے، اس کو اگلی زندگی میں گناہوں سے نفرت دے دے. تو آپ دیکھیے کہ کیا پھر اسلام، ایک ڈاکٹر کا پروفیشن ایک مبلغ کے پروفیشن سے کوئی کم نوبل ہے؟ سیم لیول ہے. آپ گلے سے بول بول کے لوگوں کو تبلیغ کر رہے ہیں، اور ایک ڈاکٹر ہوتے ہوئے، اور ڈاکٹرز کے پاس جتنا موقع تبلیغ کا ہوتا ہے واللہ اس سے کم ہی ہوگا دوسروں کے پاس. کیوں؟ کیونکہ بیمار فطرت کے بھی بڑا قریب ہوتا ہے. آپ نے اگر دعویٰ کرنی ہے نا، یعنی لوگوں کو اللہ سے جوڑنا ہے، دو بیسٹ پلیسز ہیں اس کے لیے، ہاسپٹلس اور جیلیں. ہاسپٹل میں بھی لوگ دکھی ہوتے ہیں، بیمار ہوتے ہیں، سارے ان کو چھوڑے ہوتے ہیں، وہ کبھی کبھی آتے ہیں مدر ڈے پہ، فادر ڈے پہ، یا مرنے کے دن پہ، یا کوئی ایسے وقت میں. اور جیلوں میں بھی جو لوگ گئے ہوتے ہیں، عموماً یا تو وہ بے گناہ ہوتے ہیں اور ان پہ الزام لگے ہوتے ہیں، یا پھر گلٹ میں گئے ہوتے ہیں. ایسی دو جگہوں پہ اسلام بہت جلدی پھیل رہا ہے. آج جس وقت جتنے لوگ کنورٹ ہو رہے ہیں نا، اس کا ایک بگ حصہ جیلوں سے آ رہے ہیں، فطرت پہ پڑے وہ ساری، وہ جس کو کہتے ہیں نا ٹور ٹپا نکل چکا ہوتا ہے، ریئلٹی پہ آ چکے ہوتے ہیں. تو آپ اگر ڈاکٹر ہیں کسی کے، تو آپ کے پاس اتنا بیسٹ موقع ہے، باتیں کرتے ہوئے، علاج کرتے ہوئے انسان باتیں کر سکتا ہے. کسی نے کہا کہ کوئی ہارٹ اسپیشلسٹ تھے، تو وہ کوئی ان کے پاس ڈاکٹر علاج کروانے گئے، تو انہوں نے ان کو اتنا اسلام کی باتیں بتائیں، جب وہ ٹھیک ہو گئے تو اس اپنے آپریشن کے بعد وہ دین سے بہت قریب ہو گئے. اور انہوں نے کہا انہوں نے میرے دل کا وہ دوسرا نہیں علاج کیا، میرا دوسرا بھی دل بدل دیا، قلب بھی بدل دیا. تو انسان موقعوں کو غنیمت جانے کہ جس نے کسی مرتے کو بچا لیا، ڈوبتے کو بچا لیا، گویا کہ اس نے ساری انسانیت کو بچا لیا. پھر اس کے بعد فرمایا وَلَقَدْ جَاتْهُمْ رُسُلُنَا بِالْبَيِّنَاتِ، اور بے شک آ گئے ہمارے رسول روشن دلیلوں کے ساتھ. یعنی ہر رسول جو تھا وہ بہت کلیئر مینیفیسٹ ٹروتھ لے کر آیا، ہر نبی کی تعلیم بہت کلیئر تھی، کوئی ایسی باتیں نہیں تھی جو دوسروں کو سمجھ نہ آئیں. لیکن لوگوں کا حال ثُمَّ إِنَّ كَثِيرًا مِّنْهُمْ بَعْدَ ذَلِكَ فِي الْأَرْضِ لَمُسْرِفُونَ، پھر اکثر ان میں سے اس کے بعد زمین پر زیادتیاں کرنے والے بن گئے. یعنی جب تک رسول زندگی دنیا میں موجود رہتے ہیں، لوگ ٹھیک رہتے ہیں، صحیح کام کر رہے ہوتے ہیں، لیکن جو ہی رسول ادھر ادھر ہوتے ہیں تو لوگ دوبارہ خرابیوں میں پڑ جاتے ہیں. جیسے کینڈل لائٹ سے دور ہوں تو اندھیرا بڑھتا ہے نا، اسی طرح ہدایت کے سر چشمے سے دوری انسان کی زندگی میں بہت زیادہ زیادتیوں کا سبب بنتی ہے. ہم اپنے اوپر لے سکتے ہیں اس بات کو، ہم قرآن پڑھتے رہیں، ہفتے میں ہر ہفتے کلاس لیتے رہیں، یا ڈیلی کلاس لے رہے ہیں تو وہ لیتے رہیں، ہفتے میں دو دن آئیں، پانچ دن آئیں، ہم کلاس لیتے رہیں گے، ہماری سوچ بالکل ڈفرینٹ ہوگی. اور ایک دفعہ چھوڑیے لمصرفون، پھر زیادتیاں ہو جاتی ہیں انسان سے. اب اس کے بعد اگلی آیت جو ہے، آپ اس کے ٹائٹل میں لکھ لیجئے ڈکیتی کی سزا. ڈکیتی لفظ سمجھتے ہیں؟ ڈاکہ. ایک ہوتا ہے کسی کی غیر موجودگی میں آپ کچھ اس کا سامان چوری کرتے ہیں، اس پہ بات آگے آئے گی. ابھی یہاں بات ہو رہی ہے ڈکیتی کی. ڈکیتی کیا ہوتی ہے؟ کہ جس میں آنے والا صرف مال نہیں لینے آتا، جان بھی لینے آ جاتا ہے. رنگے ہاتھوں سامنے لوگوں کو بٹھا کے ان کی چیزیں لیتے ہیں، اور بعد میں جاتے ہوئے گولیاں بھی چلا جاتے ہیں. تو ایسے لوگ جو ڈکیتیاں کرتے، جو لوگوں کے معاملات میں اس طرح کا دخل دیتے ہیں کہ ان سے زندگی کا حق چھیننے لگتے ہیں، اسلام ان کو کھلا نہیں چھوڑ سکتا. کیا؟ انما جزاء الذین یحاربون اللہ ورسولہ، جو لوگ اللہ اور اس کے رسول سے جنگ کرنے اور زمین میں فساد برپا کرنے کے لیے دوڑ دھوپ کرتے ہیں، ان کی سزا تو بس یہی ہو سکتی ہے. کیا؟ نمبر ایک دو تین کریں گے آپ. پہلی سزا این یقتلو، کہ ان کو قتل کر دیا جائے. اچھا، ایک لفظ ہوتا ہے قتل، یہاں قتل سے بھڑ کے کیا ہے؟ قتل. عربی زبان میں ڈفرینٹ ساؤنڈس کے ساتھ معنی بدل جاتے ہیں. جیسے قتلو یقتلو تقتیلا کا معنی ہے ٹکڑے ٹکڑے کرنا، چاپ کرنے کو کہتے ہیں قتلا. قتلا جس کسی کو ڈائریکٹ مار دیا، مرڈر کر دیا، اور قتلا کہے کہ اس کی باڈی کو بھی نقصان دیا جائے. پہلی صورت کیا ہے؟ کہ جو لوگ اس طرح کا کام کریں ان کو قتل کیا جائے گا. دوسری، او یسلبو، سولی پہ چڑھائے جائیں، ہینگ کر دیے جائیں سے لوگ، تاکہ لوگ ان کو دیکھیں اور عبرت پکڑیں. تیسری سزا، او تقطع ایدیہم و ارجلہم من خلاف، या इनके हाथ और पांव मुखालिफ सिमतों से काट दिए जाएं। ऑपोजिट, मुखालिफ कैसे, राइट हैंड काटा है तो लेफ़्ट फुट काटा जाए, और अगर लेफ़्ट फुट काटा है तो राइट हैंड काटा जाए, क्योंकि सेम साइड से काटेंगे एक तो उसके लिए सर्वाइव करना मुश्किल हो जाएगा और दूसरा ये कि उसमें फिर इंसान की मौत का भी ख़तरा होता है। ठीक है, तो राइट और लेफ़्ट को काटा जाए। चौथी सज़ा क्या है, औ युनफ़ौ मिनल अर्दी, या फिर इनको जिला वतन कर दिया जाए, या क़ैद कर दिया जाए, या ज़मीन से निकाल दिया जाए, यानी ऐसे लोगों को जेल में रख दिया जाए। ज़ालिका लहुम खिज़्युम फिद्दुनिया वलहुम फिल आख़िरति अज़ाबुन अज़ीम, ये इनके लिए दुनिया में भी रुसवाई है और आख़रत में बहुत बड़ा अज़ाब है। क्या ये सज़ा सब के लिए? नहीं, अगली आयत साथ ही लेते हैं, इल्लल्लज़ीना ताबू, मगर जो लोग तौबा कर लें। नंबर एक, कब करनी है तौबा, मिन क़ब्ल अन तक़दीरू अलैहिम, इससे पहले कि उनको पकड़ा जाए, यानी पुलिस की या गवर्नमेंट की क़ैद में आने से पहले तौबा कर लें, नहीं उन पुलिस तक पहुंच सके लेकिन उनको एहसास हुआ कि हमने गलत कर लिया, उसी से पहले तौबा कर ली। तो फ़ालमु अन्नल्लाह गफूरुर रहीम, तो जान लो कि अल्लाह ताला खूब बख्शने वाला और मेहरबान है। क्या पता चला कि तौबा कर लेंगे तो फिर उनके ऊपर पकड़ नहीं है, लेकिन एक दफ़ा मामला हुकूमत वक्त के पास चला गया फिर उनको बहरहाल कोई नहीं छुड़ा सकता। अब आप देखिए यहाँ चार सज़ाएँ हैं, चार मुख्तलिफ सज़ाएँ किसके लिए, हम इसकी फ़ोर डिफरेंट कंडीशंस लिखेंगे। वैसे तो मौका महल के मुताबिक होती हैं, लेकिन अगर डाकू जो घर में आए उन्होंने कत्ल तो किया लेकिन माल ना ले सके, ये पहली सूरत है। कोई किसी के घर डकैती के लिए आया, कत्ल कर दिया घर वाले को लेकिन माल नहीं ले सका, तो इस सूरत में पहली सज़ा होगी युकत्तलु, कत्ल किया जाएगा कसास में, यानी कत्ल के बदले में कत्ल कर दिया जाएगा। दूसरी सिचुएशन, कत्ल भी किया और माल भी लूट के ले गए, अमूमन ऐसे ही होता है, तो इस सूरत में दूसरी सज़ा है युसल्लबु, सूली पे चढ़ाए जाएंगे। ठीक है, फिर उनको हैंग किया जाएगा ताकि दूसरों को भी इबरत हो। तीसरी सिचुएशन क्या है कि अगर सिर्फ माल छीना, डाकू आए सबको बांध दिया फिर उनका माल लेके चले गए, कत्ल नहीं किया, तो इस सूरत में हाथ और पांव मुखालफ सिमत से काटे जाएंगे, क्योंकि जिन हाथों ने दूसरे का माल लिया वो हाथ इस्लामी रहे नहीं, वो हाथ इंसानियत के दर्जे से गिर गए। चौथी सिचुएशन क्या है कि अगर अभी कत्ल भी नहीं किया और माल भी नहीं छीना, कभी कभी ऐसा भी हो जाता है, पहले ही पकड़े गए, पुलिस आ गई, घर वाले उठ गए, तो फिर इस सूरत में उनको कैद की सज़ा दी जाएगी, जिसमें जिला वतन है, या तो उस मुल्क से निकाल दिया जाएगा या फिर उसको जेल में डाला जाएगा। अब ये चार बांट की हैं, लेकिन इसकी असल सज़ा का फ़ैसला कौन करेगा? काजी करेगा, जैसे हालात होंगे। कभी दो सज़ाएं इकट्ठी भी दी जा सकती हैं, एक भी दिया जा सकता है मौका देख के, अगर नहीं ज़रूरत हो माफ़ भी किया जा सकता है। इस पर एक वाक़या भी आता है, नबी सल्लम के दौर में दो कबीले थे, कुफर काफिर थे, उकल और रैना उनका नाम आता है, मदीना में आए, कहने लगे हमें इस्लाम सिखाएं, अल्लाह के नबी ने उनको तबलीग की, मुसलमान हो गए। कहने लगे अल्लाह के नबी हम गुजर लोग हैं, यानी दूध धोते लेते हैं, हमें मदीना की आबो हवा रास नहीं आई, किसान नहीं है, यानी मदीना में लोग हार्वेस्टिंग करते थे, कहने लगे कि हम यहाँ नहीं रह सकते, हमें मदीना की आबो हवा रास नहीं आई, सूट नहीं की हमें, आप हमें दूर ज़रा जंगल में भेज दें। आपने कहा ठीक है, चंद ऊँट आपने इनको दिए, साथ एक चरवाहा यानी शेफर्ड दिया और कहा कि तुम लोग जंगल में चले जाओ और वहाँ जाके जानवर जो ऊँटों का दूध है उसको पियो और उनके साथ अपना इलाज भी करो। ये खर्रा के नाम मुकाम, एक खर्रा नाम का एक मुकाम है, ये वहाँ चले गए, इलाज हुआ, खूब मोटे ताज़े हो गए। लेकिन देखिए बाज़ दफ़ा इंसान दुख में बड़ा दबाव होता है, ज़रा होश आई नीयत बदल गई, नियत में फतूर के आया, इस्लाम से मुर्तद हुए, और वो चरवाहा जो अल्लाह के नबी ने साथ भेजा था, यसार उसका नाम था, उसकी आंखों में इन्होंने गरम सिलाइयां फेरी और उसको तकलीफ़ दी और उसको मार दिया और ऊँट लेके भाग गए। तीनों काम किए, कत्ल भी किया और आंखों में सिलाइयां दी, ऊँट भगाए और मुर्तद भी थे। अल्लाह के नबी तक के पास ये ख़बर पहुँची। अब आप सोचिए कि अल्लाह के नबी के पास ख़बर पहुंची क्या करते, कोई बात नहीं, मैं तो रहमतुल आलमीन हूँ, इस्लाम तो बड़ा नरम दीन है, इट्स ओके, नो प्रॉब्लम, ऐसे फिर लोग हमें टेररिस्ट कहेंगे, बिल्कुल नहीं किया। आपने कौन का पीछा करो? लोग गए, उनका पीछा किया, गिरफ्तार किया। जब वापस आए तो आपने कहा जो इन्होंने इन लोगों के साथ किया अब इनके साथ भी वही किया जाए, और जो कुछ उन्होंने किया हुआ तब वही उनके साथ किया गया। और लोगों ने इतना डिसिप्लिन कायम रखा कि वो पानी मांगते थे और कोई उनको पानी नहीं देते थे। क्यों? कि उनके जुर्म क्या थे? नंबर एक चोरी, दूसरी बात कत्ल, तीसरी बात ईमान के बाद कुफर, मुर्तद हो गए थे, और अल्लाह और उसके रसूल से मुहारबा किया, जंग की। तो ये है इस्लाम का वो मिजाज जो लोगों को बड़ा ही बुरा लगता। आज जितनी भी बातें हैं ना, जो हमदर्दियाँ दिखती हैं वो मुजरिमों से हैं। आज जितनी आवाज़ें खुलती हैं इस्लाम के ख़िलाफ़, ज़ुबानें खुलती हैं, वो क्या है कि इस्लाम ये क्यों कहता है कि अगर कोई किसी को कत्ल करे तो जवाब में तुम कत्ल करो, डेथ पेनल्टी जिसको कहते हैं। कहते हैं नहीं, ये नहीं करो, उसने तो बेवकूफ़ी की, अब तुम भी बेवकूफ़ी कर रहे हो। लेकिन इस्लाम की सोच बहुत दूर जाती है। और वो क्या है, एक दफ़ा ये वाक़या हो गया ना मदीना में, उसके बाद किसी को जरूरत मिली। और ये जो कत्ल और ये जो चीज़ें होती हैं, ये बिल्कुल ओपन में की होती हैं, की जाती हैं, सबको बुलाया जाता है, अनाउंस किया जाता है कि आज फलां को हद लगेगी, उसके बाद सबके सामने ये किया जाता है। एक दफ़ा ये कोई काम करता देख ले तो कभी दूसरे की जरूरत नहीं पड़ती कि हम भी ये काम करेंगे। लेकिन जिन मुल्कों में या जिन कल्चर्स में इन इन मुजरिमों को तो पनाह मिले, वो तो गबन कर दें, वो तो पूरे पूरे मुल्क खा जाएं और पूरे पूरे कंपनीज उनके फ्रॉड्स की नज़र हो जाए, और उनको पता है हमें किसने पकड़ना है, तो वहाँ आज आप देख लीजिए करप्शन की कितनी हद है। छोड़ दें दूसरों को, अपने ही मुल्कों को देख लीजिए, अगर आप इस्लाम वहाँ नहीं नाफिज करते करप्शन कितनी है। ऐसी रात को कोई एक ईमेल था तो मैं चेक करते हुए देख रही थी कि अपने मुल्कों की एयरलाइंस और अपने मुल्कों के इदारों के अंदर जो करप्शन है, लोग उसके पोल खोलते हैं तो हैरान होता है इंसान, इतनी करप्शन आ चुकी है, अल्लाह की मदद कहाँ से आए हमारे साथ। तो इस्लाम क्या चाहता है, मुजरिम को सजा दो ताकि दूसरे उसको देख के कभी जुर्रत ना करें। आप देखिए कि एक बंदे को ज़रा डांट पड़े ना तो बाकी भी सारे ठीक हो जाते हैं, उनको पता चल जाता है कि इसको पड़ी है हमें भी पड़ सकती है, सारे ठीक हो जाते हैं। और आप खराब काम करने लगे को छोड़ दें, नहीं ये बेचारा है, ये बेचारा है, तो सारे कितने लोग उससे डिस्टर्ब होते हैं। तो इस्लाम बहुत ज़्यादा ऑर्गेनाइज रिलीजन है। जो बुरा करे उसको बताओ तुमने बुरा किया, समझाओ तरीके से बताओ। हाँ, ये सारी सजा एक दिन में नहीं लगेंगी, लेकिन एवरी थिंग मेक सेंस, हर चीज़ की सेंस बनती है। जो जैसा बुरा करेगा उसको कर दो, हाँ तौबा कर ली कोई बात नहीं, अल्लाह माफ़ कर देगा। अब यहाँ बात आगे भी चलेगी, लेकिन बीच में इस्लाम का वही मिजाज, पीछे भी आपको मैंने तذکرہ किया था सूरत बकरा पढ़ाते हुए, कि एक होता है लॉ। आप में से शायद कभी किसी ने लॉ पढ़ा हो, है कोई आप में से इस सब्जेक्ट में? कितना बोरिंग रिलीज टॉपिक होता है, सजाएं आपका नहीं मुझे पता, लेकिन इंतहाई बोरिंग, दफ़ा फुला उसके तहत ज़ुबान इतनी मुश्किल पड़ी जाती, दिमाग खो जाए, वो कहते हैं ना खपती हो जाता है बंदा वकील बनते बनते। क्यों? कि वो इतनी ज़्यादा माइंड पे बातें। इस्लाम के अभी ज़रा आपके दिमाग पे बात बोझल पड़ने लगी थी ना, अच्छा क्या सजा है, किसको कत्ल करो, कत्ल, ये साथ ही दिल सोजी की आयत आ गई। इस्लाम दिलों को साथ माइल करता है, इसीलिए अब बड़ी खूबसूरत आयत बीच में आ रही है